السلام علیکم. پاکستان میں 7:17، بھارت میں 9:30، اور یہاں ہمارے اسٹوڈیوز کی گھڑیوں میں دن کے 12 بج رہے ہیں. وائس آف امریکہ واشنگٹن کی اردو سروس سے میں ہوں خالد حمید، خبروں کے ایک بلٹن کے ساتھ. پاکستان کے صوبہ خیبر پختونخوا میں کورونا وائرس کے سبب کیے گئے لاک ڈاؤن میں نرمی کے پہلے ہی روز مرکزی شہر پشاور کے انتہائی گنجان آباد تجارتی علاقے اشرف روڈ پر بم دھماکہ ہوا ہے. بم دھماکے کے نتیجے میں 2 پولیس اہلکاروں سمیت 5 افراد زخمی ہوئے ہیں. تجارتی علاقے میں ہونے والا دھماکہ اس قدر شدید تھا کہ اس کی گونج دور دور تک سنائی دی. دھماکے میں زخمی ہونے والوں کو فوری طور پر پشاور کے لیڈی ریڈنگ ہسپتال منتقل کر دیا گیا. دھماکے کی ذمہ داری اب تک کسی فرد یا گروہ نے قبول نہیں کی ہے. ادھر افغانستان کے دارالحکومت کابل میں یکے بعد دیگرے 4 دھماکوں میں متعدد افراد زخمی ہوئے ہیں. فرانسیسی خبر رساں ادارے AFP کی رپورٹ کے مطابق پولیس حکام کا کہنا ہے کہ 4 دھماکے سڑک کنارے نصب بارودی مواد کے ذریعے کیے گئے. کابل پولیس کے ترجمان نے بتایا کہ دھماکوں میں 4 افراد زخمی ہوئے، جن میں عام شہری اور بچے بھی شامل ہیں. ان دھماکوں کی ذمہ داری فوری طور پر طالبان یا کسی بھی گروہ نے قبول نہیں کی ہے. پاکستان میں کرونا وائرس کے باعث پاکستانی فوج میں حاضر سروس افسر کی پہلی وفات سامنے آئی ہے، اور تورخم بارڈر پر تعینات پاکستانی فوج کے میجر محمد اصغر جاں بحق ہو گئے ہیں. اتوار کو رات گئے ڈائریکٹر جنرل ISPR میجر جنرل بابر افتخار نے سماجی رابطے کی سائٹ ٹویٹر پر ایک پیغام میں کہا کہ فوت ہونے والے میجر محمد اصغر تورخم بارڈر ٹرمینل پر اپنے فرائض سر انجام دے رہے تھے. جب افغانستان میں پھنسے لوگوں کی واپسی شروع ہوئی تو انہیں بارڈر ٹرمینل پر اسکریننگ کی ذمہ داری سونپی گئی. ترجمان کے مطابق میجر محمد اصغر کو اچانک سینے میں تکلیف ہوئی اور سانس لینے میں دقت کا سامنا ہوا، جس کے باعث انہیں CMH پشاور منتقل کیا گیا. انہیں وینٹیلیٹر پر منتقل کیا گیا لیکن وہ جاں بحق نہ ہو سکے. طالبان نے امریکی کانٹریکٹر مارک فریرکس کی گمشدگی سے لا تعلقی کا اظہار کرتے ہوئے واشنگٹن پر واضح کیا ہے کہ امریکی کانٹریکٹر طالبان کی تحویل میں نہیں ہیں. امریکی کانٹریکٹر مارک فریرکس رواں برس جنوری کے آخر میں افغانستان کے صوبے خوست سے لاپتہ ہو گئے تھے. طالبان کا یہ بیان ایسے وقت میں سامنے آیا ہے جب امریکی نمائندہ خصوصی برائے افغان مفاہمت ظلم خلیلزاد نے قطر کے اپنے حالیہ دورے میں طالبان کے سامنے مارک فریرکس کی رہائی کا معاملہ اٹھایا تھا. امریکہ کے ساتھ امن مذاکرات میں طالبان کے وفد کی قیادت کرنے والے رہنما شیر محمد عباس استانکزئی نے وائس آف امریکہ کو بتایا کہ ظلم خلیلزاد نے اپنے حالیہ دورہ دوحا میں ان کی ٹیم کے ساتھ امریکی کانٹریکٹر کا معاملہ اٹھایا تھا کہ اگر وہ طالبان کے قبضے میں ہوں تو ان کی رہائی عمل میں لائی جائے. عباس استانکزئی کے بقول جہاں تک ان کی معلومات ہیں وہ طالبان کی تحویل میں نہیں ہیں، اور نہ ہی ہمارے پاس ان کی گمشدگی کے بارے میں کسی قسم کی اطلاع ہے. امریکہ میں پھنسے پاکستانیوں کی واپسی شروع ہو گئی ہے. اس سلسلے میں پاکستان ایئر لائنز کی پہلی خصوصی پرواز اتوار کی شب واشنگٹن سے تقریباً 200 مسافروں کو لے کر اسلام آباد کے لیے روانہ ہو گئی ہے. پی آئی اے کی دوسری پرواز 150 مسافروں کو لے کر پیر کو امریکہ سے پاکستان کے لیے روانہ ہوگی. قومی اسمبلی کا اجلاس ڈپٹی اسپیکر قاسم خان سوری کی صدارت میں شروع ہو گیا ہے. قومی اسمبلی اجلاس کے آغاز پر کرونا وائرس سے ہلاک ہونے والے پاکستانیوں کے لیے دعائے مغفرت کی گئی. اجلاس میں کرونا وائرس کو کنٹرول کرنے کے حکومت کے اقدامات پر بحث ہوگی. کرونا وائرس سے متاثر ہونے والے اسپیکر قومی اسمبلی اسد قیصر سمیت تمام متاثرہ مریضوں کی صحت یابی کے لیے بھی اجلاس میں دعا کی گئی. پاکستان مسلم لیگ کے ترجمان مریم اورنگزیب نے ایک بیان میں کہا کہ پارٹی نے صدر اور قائد حزب اختلاف شہباز شریف کو قومی اسمبلی کے اجلاس میں شرکت سے روک دیا ہے. مریم اورنگزیب کے مطابق پارٹی نے فیصلہ شہباز شریف کے ڈاکٹرز کی تحریری رائے کی تائید کرتے ہوئے کیا ہے. پاکستان کے زیر انتظام کشمیر میں کرونا وائرس کے 22 پیر کو پہلی ہلاکت ہوئی ہے. وائرس کے 22 مرنے والے 85 سالہ شخص کا تعلق پنجاب کے شہر گوجرانوالہ سے تھا. وہ 2 مئی کو بیٹے سے ملنے مظفرآباد آئے تھے. محکمہ صحت کے فوکل پرسن ڈاکٹر ندیم نے وائس آف امریکہ کو بتایا کہ ریپڈ ریسپانس ٹیم نے اس شخص کی نشاندہی کر کے ٹیسٹ کیا تھا جو مثبت آیا. ڈاکٹر ندیم کے مطابق مذکورہ شخص کو 2 روز قبل قرنطینہ سینٹر منتقل کیا گیا تھا جہاں وہ جاں بحق نہ ہو سکے. خبریں ختم ہوئیں.
یہ وائس آف امریکہ ہے. آپ ہمارے پروگرام فیس بک پر بھی براہ راست دیکھ سکتے ہیں. پتا ہے facebook.com/VOA Urdu.
السلام علیکم. وائس آف امریکہ واشنگٹن کی خصوصی نشریات میں آج کے پروگرام کے ساتھ میں ہوں یاسمین جمیل. اس وقت دنیا بھر کی طرح یہاں امریکہ میں آباد پاکستانی بھی لاک ڈاؤن میں ہیں اور بہت سی مشکلات کا سامنا کر رہے ہیں. ان کی مشکلات کو دور کرنے کے لیے یہاں امریکہ میں موجود پاکستانی سفارت خانہ اور کونسل خانے اپنی اپنی سطح پر کوششیں کر رہے ہیں. آج ہم نے ہیوسٹن میں پاکستانی کونسل خانے کے کونسل جنرل آف پاکستان ابرار ہاشمی کو اپنے پروگرام میں دعوت دی ہے. ان سے پوچھتے ہیں کہ ہیوسٹن میں پاکستانی کونسل خانہ پاکستانی کمیونٹی کے لیے کیا کچھ کر رہا ہے. تو آئیے ان سے گفتگو شروع کرتے ہیں. السلام علیکم ابرار ہاشمی صاحب.
وعلیکم السلام یاسمین جمیل صاحبہ, تھینک یو ویری مچ, اور وائس آف امریکہ کا بہت شکریہ کہ آپ ایک غیر معمولی صورتحال سے ہم سارے نعمت دسما ہیں اور اس میں آپ ماشاء اللہ یہ کوریج کر رہے ہیں, آپ کا بہت شکریہ.
تو آپ کا بھی بہت شکریہ, آپ کا بھی بہت شکریہ. تو آپ بتائیے ہمارے سننے والوں کو کہ اس وقت ہیوسٹن میں یہ جو کووڈ 19 ہے اس کی کیا صورتحال ہے, اور جنرلی جو پاکستانی امریکی کمیونٹی ہے وہ کس حد تک اس سے متاثر ہوئی ہے یا ہو رہی ہے.
جی, اس میں سب سے پہلے تو میں یہ بتانا چلوں کہ الحمدللہ ہیوسٹن اور جو ہمارے ایریا کے باقی اسٹیٹس ہیں جس میں ہم, جیسے آپ کو پتا ہوگا کہ ہیوسٹن جو ہے نہ صرف ٹیکسس کو کور کرتا ہے بلکہ باقی جو نو یہاں کی ریاستیں ہیں امریکہ کے جنوب میں ان کو ہم کور کرتے ہیں. تو الحمدللہ یہاں صورتحال کافی بہتر ہے نسبتاً جیسے کہ نیو یارک یا باقی اسٹیٹس میں ہے. اب فلوریڈا, لوزیانا, ان دونوں میں تھوڑی سی حالت اتنی اچھی نہیں ہے اور پاکستانی بھی متاثر ہوئے ہیں, لیکن الحمدللہ صرف ایک وکٹم جو ہے وہ یہاں پہ رپورٹ ہوئے ہیں. جارجیا, کولوراڈو, مسیسیپی, الاباما, ارکنسا, اوکلاہوما, نیو میکسیکو جو اسٹیٹس ہم کور کرتے ہیں یہاں سے, ان میں تو تقریباً آج 157,000 لوگ متاثر ہوئے ہیں اور 6,800 موت ہوئی ہیں تقریباً. اس میں الحمدللہ پاکستانی کمیونٹی کی جو کیسز کی رپورٹ ہے وہ بہت کم ہے, جیسے میں نے بتایا صرف ایک ڈیتھ ہوئی ہے. لیکن پاکستانی کمیونٹی کی جو سب سے اچھی بات ہے وہ میں یاسمین بتاتا چلوں کہ پاکستانی کمیونٹی نے اپنی کاوش اور جو معاشرتی ذمہ داری کا ہے بھرپور احساس کرتے ہوئے ایک مثالی کردار ادا کیا. چاہے وہ ہیوسٹن اور شوگر لینڈ کے میئر کی پرسنل پروٹیکٹیو اکوپمنٹ کی اپیل ہو, اس میں میں نے جو ریجنل کمیونٹیز ہیں اس میں صرف پاکستانی کمیونٹی کو دیکھا, اور کونسلٹ جنرل ہیوسٹن نے یہاں جتنی پاکستانی آرگنائزیشنز ہیں چاہے وہ ہماری کلچرل تھیں, فیتھ بیسڈ تھیں یا اس طرح کی باقی فنکشنل تھیں, ان سب پہ ایک الائنس بنایا ہے, الائنس فار ڈیزاسٹر ریلیف. اس کے پلیٹ فارم سے ہم نے تقریباً آلموسٹ $500,000 کی جو یہاں پہ فوڈ کی پی پی ای کی ڈرائیوز ہیں وہ کی ہیں. اس میں نمایاں جو تھی وہ ہیوسٹن کے میئر کے ساتھ, سلویسٹر سٹرنر کے ساتھ کی گئی, ہائیلی اپریشیٹڈ بھی کرتی اونلی ریجنل کمیونٹی. اس کے علاوہ شوگر لینڈ کے ساتھ, یہاں پہ ابن سینا کے جو جن کے ساتھ کلینک ہے آپ کو پتا ہوگا, ان کے پلیٹ فارم سے اس کانگریس مین گرین, اس کے ساتھ ہم نے سیپریٹلی کانگریس وومن شیلا جیکسن لی کے ساتھ مل کے بھی کیا ہے, وہ بھی میں بتاؤں گا. بٹ کووڈ 19 نے سب سے پہلے ہم نے ایک فوڈ پینٹری پاکستان سینٹر میں شروع کی, پھر اس کو ہم نے ایکسپینڈ کر کے اکنا کے ساتھ, آئی ایس جی ایچ کے ساتھ, اسلامک سوسائٹی آف گریٹر ہیوسٹن کے ساتھ مل کے, اسی طرح پاکستان ایسوسی ایشن گریٹر ہیوسٹن ہے, اپنا کا جو ساؤتھ ٹیکسس کا چیپٹر ہے, ناٹ اونلی پلیڈ نیشنل لیول پہ جو انہوں نے کام کیا ہے قومی سطح پر, وہ بڑا فعال اور نمایاں کردار ہے. اور میں یاسمین یہاں یہ بھی بڑے فخر سے کہوں گا کہ اس سروس کو نہ صرف یہاں لوکل سطح پہ سراہا گیا ہے, پذیرائی ملی ہے, بلکہ اسٹیٹ ڈپارٹمنٹ نے اور امریکی ڈپلومیٹک مشن پاکستان نے بھی مثالی طور پہ ایک نمایاں چیز کرتے ہوئے اس کو اپنے ٹویٹس میں بھی اور اپنی جو ان کی سوشل میڈیا کی ٹویٹس ہیں یا باقی میڈیا کی ہیں اس میں بھی سراہا ہے. تو یہ ہمارے لیے بہت بڑی فخر کی بات ہے. میرا خیال ہے اس وقت جو آپ کو پتا ہے کہ غیر معمولی صورتحال ہے, جو ذمہ داری، فراغ دلی، یہ معاشرتی ذمہ داری کا جو احساس انہوں نے رکھا ہے تو یہ بہت غیر معمولی اہمیت کا حامل ہے.
تو یہ جو
سو پراؤڈ آف دی کنٹری.
تو الائنس فار ڈیزاسٹر ریلیف نے $2.5 لاکھ دیے میڈیکل سپلائیز میں ہیوسٹن کو.
جی ہاں، یہ بالکل، یہ صرف COVID-19 کے پلیٹ فارم سے ہے اور اتنی ہی اماؤنٹ جو ہے وہ باقی سورسز سے بھی آئی ہے.
اچھا،
تو یہ اور یہ جو الائنس فار ڈیزاسٹر ہے، یہ بڑا نمایاں کام کیا ہے. اس میں سی جاوید انور پیٹرن تھے، انہوں نے سب سے زیادہ کنٹریبیوشن آلموسٹ 90% آف اٹ جو الائنس میں انہوں نے دی ہے. اس کے بعد شاید اور لوگوں نے بھی دی ہے، جس میں ساؤتھ ٹیکسس سے اپنا چیپٹر ہے، پی ایچ ایچ ہے، کاؤنسلیٹ ہے. ہم ساروں نے مل کے کاؤنسلیٹ نے یہ کیا ہے کہ ان کو اکٹھا کر کے الائنس کے ساتھ چل کے یہ کام کیا، اور میرا خیال ہے اس کی جو اہمیت ہے وہ غیر معمولی ہے. بہت عام کام کیا ہے، اس وقت بہادری کا کام کیا ہے. کافی پرومیننٹ پاکستانی نے ہیوسٹن کے ریجن سے پرائم منسٹر کی جو اپیل ہے فار کووڈ فنڈ، اس پہ کافی اماؤنٹ دی ہے. آن لائن بھی جا رہی ہیں، جو آپ دیکھو گے ٹیلی فون پرائم منسٹر نے ہوسٹ کی تھی، اس میں ایک بڑی اماؤنٹ یہاں سے گئی ہے. اور اس طرح باقی آرگنائزیشن ایس آئی یو ٹی ہے، وہاں پر سٹیزن فاؤنڈیشن ہے، اور بہت ساری آرگنائزیشن جو پاکستان میں کام کر رہی ہیں ان کو بھی یہاں سے امداد جو ہے پاکستانی کمیونٹی نے بھیجی ہے.
جی، COVID-19 کے حوالے سے
جو ایفرٹس ہو رہی ہیں، تو کونسلیٹ نے بالکل، آپ تھینک یو ویری مچ، آپ مشہور ہوں کہ آپ نے بات کہی ہے. تو کونسلیٹ نے یہ کردار ادا کیا ان سب کو ایک جگہ لا کر، ایک لیڈرشپ کا کردار ادا کیا ہے، ایک رہنمائی.
تو ابرار ہاشمی صاحب، یہ بتائیے کہ اس کے علاوہ جو ہیوسٹن میں قونصل خانہ ہے، اس کی کیا سرگرمیاں رہیں پاکستانی امریکی کمیونٹی کے لیے یا دوسری کمیونٹی کے لیے جو وہاں پر آباد ہے؟
جی، بہت شکریہ یاسمین. اس کووڈ کے ساتھ جو الائنس ہے، جو الائنس فار ڈیزاسٹر کے علاوہ کمیونٹی کی ہماری فیتھ بیسڈ کمیونٹیز ہیں، بزنس مین ہیں، انہوں نے بھی بڑا بڑھ چڑھ کے حصہ لیا ہے، مجھے پتا ہے، اور میں ایک طرح کا حصہ بھی رہا ہوں. جہاں پہ طاہر جاوید صاحب نے کانگریس وومن شیلا جیکسن جی، جو کہ پاکستان کاکس کی ہل پہ چیئر پرسن بھی ہیں، ان کے ساتھ مل کے ایک ایکسکلوسیو ڈرائیو کی. اس سے پہلے ہماری اسماعیل جماعت خانہ نے مل کے پی پی ای کی ڈرائیو کی شوگرلینڈ کے میئر کے ساتھ مل کے، فورٹ بینڈ کاؤنٹی کے جج کے ساتھ مل کے، اور اسی طرح یہاں ہماری فیتھ بیس کمیونٹی میں ایم جی کمیونٹی ہے، انہوں نے اپنی ایک مسجد ہے، اس کو پریمیسز کو دے ٹرن انٹو ڈرائیو تھرو ٹیسٹنگ فیسلٹی فار کووڈ. اور اسی طرح باقی جو کمیونٹیز ہیں ہماری، بورا کمیونٹیز کے ساتھ، ہماری جو کرسچن کمیونٹی ہے یہاں، سبھی کے ساتھ ہم مل کے بھی کام کرتے رہے ہیں، کاؤنسلیٹ جنرل. اور میں کہتا چلوں کہ جس طرح الائنس فار ڈیزاسٹر ایک بہت بڑی ڈرائیو تھی، اس نے اس کے ساتھ یہ والی جو ڈرائیوز تھیں، جس طرح ہم نے ابن سینا نے اپنی میڈیسن، ٹیلی میڈیسن کی ہے، شفا نے کی ہے، تو میرا خیال ہے اس ساری کمیونٹی نے زبردست قسم کا کام کیا ہے.
اور ان سب کو آپ نے یونائٹ کیا، آپ نے ان سب کو ساتھ ملا کر ان کو مزید آگے فعال کیا، اور تاکہ وہ مزید متحرک ہوں.
میرا خیال ہے وہ سارے کام تو کر ہی رہے تھے اور کر رہے ہیں ماشاء اللہ، لیکن اس میں ان کو تھوڑی تقویت ملی، جیسے آپ نے خود فرمایا، کافی تقویت ملی ہوگی ان کو، ایسا لگا. تو میں ان کا سب کا مشکور ہوں.
اچھا، ایک سوال ہے، فلائٹس جو پاکستانی یہاں پھنسے ہوئے ہیں پاکستان واپس جانے کے لیے، ان کے فلائٹس کا بندوبست ابھی تک نہیں، کھٹائی میں پڑا ہوا ہے. خاص طور پر جو ایکسچینج اسٹوڈینٹس یہاں پر آئے ہیں، اور وہ بہت پریشان ہیں، سینکڑوں ہیں، انڈر گریڈ اسٹوڈینٹس بھی ہیں، اور یوتھ ایکسچینج کے جو اسکولوں کے 15 سے 17 سال کے عمر کے بچے ہیں، وہ اتنے پریشان ہیں کہ ان کے میں بیان نہیں کر سکتی کہ وہ کتنے پریشان ہیں. ان کو کچھ پتہ ہی نہیں لگ رہا کہ وہ واپس کب جائیں گے. ان کے لیے آپ بتائیے کہ آپ کیا میسج دیں گے، ساتھ ان کی فلائٹس کب آ رہی ہیں، کب وہ واپس جائیں گے؟
یاسمین، ایسا ہے کہ हर काउंसलेट और एम्बेसी जो यूएस के अपने अपने ज्यूरिसडिक्शंस में हम रजिस्ट्रेशन कर रहे हैं, हमने वेबसाइट पे भी हेल्पलाइन 24/7 और सारे जितने हमारे दफातर के नंबर हैं वो हमने डिवर्ट किए हैं। मैं सर्विसेज की बात करूँ, ऑफिस हमने बंद नहीं किए, काउंसलेट हैज रिमेंड ओपन थ्रू आउट। और मिनिमम एसेंशियल सर्विसेज के साथ मैं ये कहना चाहूंगा कि हमारे पास डेटा बेस में एज ऑफ टूडे आज फर्स्ट मे को 390 केसेस मेरे पास, उसमें जैसे आपने फरमाया F1 एक्सचेंज स्टूडेंट्स की भी तादाद मौजूद है। हमारे पास एक और कैटेगरी है जो बड़ी वल्नरेबल है, वो HEC के जो स्कॉलर आते हैं या डॉक्टर्स हाउस जॉब के लिए आते हैं, जो शॉर्ट टर्म के लिए रिसर्च यहाँ पे फेलोज आते हैं 6 months to 1 year, 9 यंग एक्सचेंज स्टूडेंट्स हैं, उनके लिए हम बहुत ज्यादा वर्ण है। आपने बड़ी अच्छी बात कही। अब इसमें यह है कि स्टेट डिपार्टमेंट जो कि इसको पूरा करता है, मॉनिटर करता है, मैनेज करता है, और वो उनके साथ भी इन टच है, हमारे साथ भी इन टच है। अल्हम्दुलिल्लाह दो फ्लाइट्स जो है यहाँ से कमर्शियल जा चुकी हैं, कम से कम मेरे इस काउंसलेट के एरिए से अराउंड 20 ऑफ दो स्ट्रैंडेड पाकिस्तानी जो कि डेस्परेट थे जाने के लिए वो वापस जा चुके हैं। एक फ्लाइट यहाँ 26 को गई है, 26 अप्रैल को आगे लाहौर पहुंची है दोहा से, कतर के साथ गवर्नमेंट ऑफ पाकिस्तान ने अरेंजमेंट की है। और मुझे बड़ी खुशी है ये बताते हुए कि पाकिस्तान इंटरनेशनल एयरलाइन को भी इजाजत मिल गई है कि वो यहाँ पर अपनी फ्लाइट्स ऑपरेट करें, लेकिन उसके लॉजिस्टिक्स और बाकी डिटेल्स वर्कआउट कर रहे हैं। और इंशाल्लाह बाय मिड ऑफ मे अल्लाह ने खैर की तो ईद तक मैक्सिमम लोग जो है ये वापस अपने घर पहुंच जाए।
तो उन एक्सचेंज स्टूडेंट्स के लिए आप मैसेज दीजिए, न सिर्फ ये कि वो आपके एरिया के हों, ह्यूस्टन के हों, बल्कि पूरे अमेरिका में जहां जहां कहीं वो एक्सचेंज स्टूडेंट्स प्लेस्ड हैं, उनके लिए एक जनरल सा एक मैसेज दीजिए ताकि वो कुछ इत्मीनान उनको हो और हम उनको उन तक ये मैसेज पहुंचाएंगे आपका।
बिल्कुल, इन सारे के स्टूडेंट्स और जहां जहां उनके वालदेन भी हैं, मैं उनको यकीन दिलाता हूँ कि गवर्नमेंट ऑफ पाकिस्तान कहीं हर तरह की कोशिश कर रही है, और हमारे पास बाकी लोगों की भी रजिस्ट्रेशन है। एम्बेसी ऑफ पाकिस्तान हमारे एम्बेसडर डॉक्टर असद मजीद खान उस पर बहुत ज्यादा काबिश कर रहे हैं, उन्होंने सेंट्रली जितने भी स्पेशली एक्सचेंज स्टूडेंट्स हैं, यंग स्टूडेंट्स हैं, उनके लिए सेंट्रली वहाँ पे वॉशिंगटन DC में भी एक डेटा बेस बनाया, वहाँ पे एक ऑफिसर को जिम्मेदार बनाया है, और वो इन टच हैं सबके साथ। और इसी तरह हम सारे काउंसिल जनरल्स भी अपने अपने एरियाज में उनके साथ रबते में हैं, और इंशाल्लाह जो जो जब जाने चाहेंगे विद इन नेक्स्ट 2 to 3 weeks अल्लाह ने खैर की तो सारे स्टैंडर्ड पाकिस्तानी यहाँ यूनाइटेड स्टेट्स ऑफ अमेरिका से जो जाना चाहते हैं पाकिस्तान वो जाने के काबिल होंगे।
बेहद शुक्रिया।
तो उसके अलावा किसी किस्म की जरूरत हो, मैं ये भी आपकी वसादत से कहता चलूं कि काउंसलेट जनरल ह्यूस्टन हो या बाकी मेरे कोलीग हो, एटलीस्ट मैं अपनी हमारी हेल्पलाइन मौजूद है, मेरे अपने नंबर्स मौजूद हैं, मेरे कोलीग्स के नंबर मौजूद हैं, ऑफिस के नंबर्स में भी कॉल करेंगे तो दे विल कम टू आर मोबाइल, हम हर वक्त आपके सर्विस के लिए हाजिर हैं। और मुझे काफी कॉल्स आ रही हैं, किसी को रेंट की मदद की जरूरत है, किसी को फाइनेंशियल हेल्प की जरूरत है, प्रिस्क्रिप्शन मेडिसिन की हद की जरूरत है। जिस तरह भी यहाँ पे इब्ने सीना और शिफा क्लिनिक के साथ मिलके हमने किया है कि टेली मेडिसिन भी हम सर्विस कम्युनिटी के थ्रू दिलवा रहे हैं और उनको वहाँ मेडिसिन भी डिलीवर करवा रहे हैं जहाँ जहाँ से हमें कॉल आ रही है। इसी तरह कुछ लोगों को ग्रॉसरीज की मशाकिल हैं, लॉजिंग की मशाकिल हैं, डॉक्यूमेंट्स की मशाकिल हैं, हम इमरजेंसी ट्रेवल डॉक्यूमेंट्स भी दे रहे हैं। जो भी जरूरत जिसकी है इन सर्कमस्टेंसेस में, अपने तहीं हमारी पूरी कोशिश है कि देखो एन एक्स्ट्रा माइल, जैसे मैंने बताया कि हमने अपने ऑफिस को एक दिन भी बंद नहीं किया, लेकिन हम सब कम्युनिटी के मेम्बरान को जरूर ये कहते हैं कि आप जब तक एक्सट्रीमली एसेंशियल ना हो आप हमारे प्रेमिसेस की विजिट ना करें, हमारी ऑनलाइन सर्विसेज का इस्तेमाल करें। ऑनलाइन सर्विसेज में वीजा भी है, पासपोर्ट भी है, नाइकॉप भी है, और अब हमने ये रजिस्ट्रेशन भी ऑनलाइन कर दी हुई।
अगर आप इस वक्त हमारे सुनने वालों को बताना चाहें कि जो पाकिस्तान में का जो कौंसल खाना है यहाँ पर ह्यूस्टन में, वो ऐसा क्या डिफरेंट कर रहा है जो दूसरी स्टेट्स में नहीं हो रहा पाकिस्तानी कम्युनिटी के लिए?
हमने एक काम ये किया है कि जैसे आपने स्ट्रैंडेड पाकिस्तानी की मिसाल दी है, मैंने एक व्हाट्सएप ग्रुप यहाँ पे हमारे बनाया है, اس میں جتنے اسٹینڈرڈ پاکستانیز ہیں ان کو ہم نے ایڈ کیا, اور اس کے ساتھ ہم نے جو ہمارے پاسبل مدد کر سکتے ہیں, ہمارے کمیونٹی کے فوکل پرسنس ہیں ساری اسٹیٹس میں, کیونکہ آپ کو بھی فیاسمین اس چیز کا ادراک ہے کہ بہت بڑا علاقہ ہے, اور اس علاقے میں لٹ سے نیو میکسیکو ہے یا فلوریڈا ہے, وہاں پہ بھی کوئی اس کی ضرورت ہے. ہم نے کمیونٹی کے جو فوکل پرسنس ہیں ان ایریاز ان کو بھی اس میں ایڈ کیا ہے, اور ہمارے کلینکس یہاں پہ جو ٹیلی میڈیسن دے سکتے ہیں ان کو بھی ایڈ کیا ہے. ہم نے کوآپ بھی کر لیتے ہیں, ہم نے اس واٹس ایپ گروپ میں ایک تو انفارمیشن شیئرنگ ہے, اور دوسرا یہ کہ جس کو کوئی ضرورت ہے وہ بھی ہم وہاں پہنچا دیتے ہیں, اور ہمیں لوگ ان باکس, ایک تو یہ اپنی تھوڑی سی ڈفرینٹ چیز کی ہے, باقی کام سے میرا خیال ہے اور کوئی نہیں ایسا کر رہا. ایک ہم نے یہ کیا ہے کہ جیسے میں نے بتایا کہ ورچوئل آفیسز ہمارے گھر پہ ہیں, ہم نے جتنے اپنے آفیسز کے ٹیلی فون نمبرس ہیں ان کو ہم نے اپنے موبائل پہ ڈائیورٹ کر دیا, تو جب بھی ہمارے آفس میں کوئی کال آتی ہے, موبائل تو ہے ہی ہے, کسی کے پاس ہمارا موبائل شاید نہ ہو, لیکن آفس کے نمبرز آپ اگر ہماری مین لائن کو ڈائل کریں اور لیٹس سے میرا آپ ایکسٹینشن ڈائل کریں تو میری ایکسٹینشن جو ہے وہ ڈائریکٹ میرے موبائل پہ آ جائے. یہ ہم نے تیسرا کیا. تیسرا ہم نے یہ کیا ہے کہ جو کالز اس طرح بھی نہیں آتی تو وہ ریکارڈ ہو جاتی ہیں, اور ہمیں ای میل ایک آ جاتی ہے کہ فلاں جگہ سے آپ کو کال آئی, اور یہ میسج اگر وہ انگلش میں میسج تھا تو وہ ریکارڈڈ بھی آ جاتا ہے, اگر انگلش میں نہیں تھا تو ہمیں احساس ہو جاتا ہے کہ میسج شاید کسی نے اردو میں دیا تو ہم کال بیک کر کے وہ بھی ڈیٹیل لے لیتے ہیں. تو یہ تین چیزیں ہیں. چوتھی چیز جو ہم نے تھوڑی مختلف کی ہے وہ یہ کہ ہم نے آفس کو روٹیشن میں ڈالا ہوا ہے, اور وی آر ناٹ ایون کلوز ٹو ڈے, فرسٹ مے ہے, کل سیٹرڈے یا سنڈے آفس ہمارے وہ کھلے ہیں, اور وہ یہ کیا ہے کہ ہم نے منیمم بیئر منیمم دو تین لوگوں کی مدد لے کے وہ آفس کھلا رہتا ہے, باقی لوگ گھر پہ رہتے ہیں روٹیشن میں, وہ ڈیوٹی ہم نے لگائی. میرے خیال ہے سارے کے سارے ہمارے کالیگ ڈپلومیٹک مشنز دنیا بھر میں جہاں بھی ہیں وہ اپنی تہیں ساری کوشش کر رہے ہیں. یہاں فرق یہ ہے کہ کمیونٹی نے بھی ہمیں ڈرائیو کیا, اور ہم کمیونٹی کے ساتھ بہت قریبی روابط رکھتے, اس میں چاہے ہماری فنکشنل تھی, چاہے وہ فیتھ بیسڈ کمیونٹی تھی, کمیونٹی آف کلرز ہے, اور یہ ہیوسٹن میں جو ہماری کمیونٹی ہے بڑی ویل آف ہے, ویل کنیکٹڈ ہے, تو سیلک اتھارٹیز کے ساتھ, پولیٹیکل اتھارٹیز کے ساتھ, یہاں کی جو میڈیکل ہیلتھ اتھارٹیز ہیں ان کے ساتھ مل کے ہم سارے کام کر رہے ہیں, اور ہماری کمیونٹی پہ مجھے فخر ہے کہ مسلسل ویبینارز ہو رہے ہیں, مسلسل لوگوں کی اویئرنیس ہو رہی ہے, یہاں ریڈیو اسٹیشن جیسے آپ لوگ ہیں انہوں نے بہت اعلیٰ کام کیا ہے, اور میرا خیال ہے اویئرنیس کی وجہ تھی کہ یہاں پر اس طرح کی بری حالت نہیں ہوئی جیسی باقی جگہوں پہ ہوئی ہے, تو اگر دیکھیں باقی جگہوں کو تو اس کی نسبت ماسائل لوزیانا کے باقی اسٹیٹس یہاں پہ کافی بہتر ہیں, اسپیشلی میں ٹیکسس کہوں گا کہ الحمد للہ سو فار اٹس ویری ویل مینج, تو کہ 780 ڈیتھس ہو چکی ہیں لیکن الحمد للہ اس طرح سے نہیں ہے جیسے باقی جگہوں پہ ہے, تو جنرلی اسپیکنگ اٹس گوئنگ ویل. ڈیفیکلٹ مشکل وقت ہے, مگر یہ ہے کہ کمیونٹی نے وہ کام کیا ہے کہ جو ہم سب کے لیے قابل فخر ہے.
بے حد شکریہ ابرار ہاشمی صاحب, آپ نے ہمارے پروگرام کے لیے وقت نکالا اور ہمارے سننے والوں کو بتایا کہ ہیوسٹن میں جو پاکستان کا قونصل خانہ ہے کیا کیا کچھ کر رہا ہے پاکستانی کمیونٹی کے لیے, اور کیا کچھ وہ کرنے والا ہے, اور کیا ڈفرینٹ کر رہا ہے وہ دوسری ریاستوں کی نسبت, اور کیا فائدے پہنچا رہا ہے وہ پاکستانی کمیونٹی کو. تو بے حد شکریہ آپ نے ہمارے پروگرام کے لیے وقت نکالا. تھینک یو.
اور یاسمین تھینک یو ویری مچ, میری طرف سے سب کو دوبارہ رمضان کی مبارک, اور گزارش کہ سی ڈی سی سبق یا باقی جو اتھارٹیز ہیں ان کے ہدایت پر عمل کریں, اور سٹے سیف, اور سب کو رمضان مبارک اور آنے والی عید مبارک. السلام علیکم.
السلام علیکم. بے حد شکریہ. یہ تھے ہیوسٹن میں پاکستانی قونصل خانے میں قونصل جنرل پاکستان جناب ابرار ہاشمی. وائس آف امریکہ واشنگٹن سے میں ہوں یاسمین جمیل, آپ سن رہے ہیں ہمارا خصوصی پروگرام.
تازہ ترین خبروں, خصوصی فیچرز, ٹی وی اور ریڈیو پروگرام دیکھنے اور سننے کے لیے وزٹ کیجیے www.voanews.com/urdu.
وائس آف امریکہ واشنگٹن سے میں ہوں یاسمین جمیل، آپ سن رہے ہیں ہمارا خصوصی پروگرام، اور اس پروگرام میں آج ہم آپ کی ملاقات کروا رہے ہیں ایک بہت ہی امپورٹنٹ شخصیت سے۔ ہمارے ساتھ موجود ہیں پاکستانی امریکیوں کی ایک بہت ممتاز سماجی اور تیل اور گیس کے شعبے کی ایک ممتاز ترین کاروباری شخصیت اور ہیوسٹن کراچی سسٹرز سٹی ایسوسی ایشن کے چیف پیٹرن جناب جاوید انور، جو ایک عرصے سے پاکستان اور امریکہ میں ضرورت مند کمیونٹیز کی مدد بہت فیاضی سے کر رہے ہیں، اور جب بھی پاکستان اور پاکستانی کمیونٹی کو کسی بھی ہنگامی صورتحال کا سامنا ہوا انہوں نے بڑی دریا دلی سے اس صورتحال سے نمٹنے میں فنڈس دیے ہیں۔ کرونا کی اس ہنگامی صورتحال میں بھی وہ اب تک ہیوسٹن میں اس کی امدادی کوششوں کے لیے الائنس فار ڈیزاسٹر ریلیف کے پلیٹ فارم کو $2.5 لاکھ عطیے کے طور پر دے چکے ہیں۔ آپ ہیں جناب جاوید انور، ٹیلی فون پر ہمارے ساتھ اس وقت موجود ہیں۔ السلام علیکم جاوید انور صاحب۔
جی السلام علیکم، کیسے ہیں آپ؟
میں ٹھیک ہوں، آپ کا بہت شکریہ آپ نے ہمارے پروگرام کے لیے وقت نکالا۔ آپ نے ہیوسٹن میں COVID-19 سے متاثر ہونے والے لوگوں کی مدد کے لیے یہ جو الائنس فار ڈیزاسٹر ریلیف تھا جو بنا ہے، اس کی بے مثال مالی معاونت کی ہے، تو کچھ کہیے کہ اتنی بڑی مالی معاونت کے بعد آپ کیا مطمئن ہیں کہ یہ سب فنڈز یقینی طور پر کرونا سے متاثر ہیوسٹن کی جو ضرورت مند کمیونٹیز ہیں ان تک پہنچیں گے اور انہیں اس ہنگامی صورتحال سے نمٹنے میں بہت زیادہ مدد کریں گے؟
امید تو میری یہی ہے کہ جو لوگ کو ضرورت ہے ان تک یہ فنڈز پہنچے، اور جو لوگ ہیوسٹن میں کاؤنسل جنرل کے تھرو کام کر رہے ہیں ان سے، جیسے شہید شیخ ہوئے اور دوسرے لوگ ہوئے کاؤنسل جنرل ہوئے، مجھے بالکل یقین ہے کہ وہ یہ جو بھی چیزیں جو راشن ہیں، جو بھی چیزیں وہ صحیح لوگوں کو پہنچائیں گے جو مستحق ہے۔ معاف کیجیے، میری اردو اتنی اچھی نہیں ہے۔
نہیں ٹھیک ہے، نہیں ماشاء اللہ ٹھیک ہے، اردو بالکل ٹھیک ہے آپ کی۔ آپ یہ بتائیے کہ آپ نے امریکہ میں جو پاکستانی رہتے ہیں ان کے لیے جو فلاحی کام ہوتے ہیں ان میں بہت زیادہ آپ آگے ہوتے ہیں اور فیاضانہ عطیات دیتے ہیں، تو آپ کمیونٹی میں بڑے پاپولر بھی ہیں اور ایک نمایاں مقام بھی رکھتے ہیں، تو ہمارے سننے والوں کو جو پاکستان اور دنیا بھر میں آپ کو سن رہے ہیں، آج یہ کہانی سنائیے نا کہ یہ جذبہ کب اور کس طرح آپ میں پیدا ہوا اور کیسے یہ اتنی مضبوط شکل اختیار کر گیا کہ آپ ہمیشہ فلاحی شعبے میں پاکستانی امریکی کمیونٹی میں سبھی پر سبقت حاصل کر جاتے ہیں۔
تھوڑی سی میں آپ کو اپنی ہسٹری بتاتا ہوں۔ میں جو پلا بڑا تھا اس میں سب سے بڑا ہاتھ میری ماں کا تھا۔ میری ماں سنگل مدر تھی اور میرے نانا نانی کی ہیلپ سے انہوں نے مجھے پالا اور بڑا کیا۔
کہاں؟ کراچی میں؟
کراچی میں رہتا تھا۔ تو میری والدہ جو تھی نا وہ ٹیلی فون آپریٹر تھی پاکستان میں، اور ان کی کوئی زیادہ بھی تنخواہ نہیں تھی، لیکن وہ 80% یعنی 80% جو تنخواہ ملتی تھی وہ میری تعلیم پہ خرچ کر دیتی تھی۔ تو اب باقی جو تھی نا میرے نانا نانی کی مدد سے، اللہ کا شکر ہے کہ انہوں نے رکھا، یو نو گھر پہ چھت تھی، کھانا تھا، سب کچھ تھا۔ تو مجھے ابھی تک یاد ہے کہ میں ہمیشہ کہتی تھی تم محنت سے پڑھ لو۔ وہ چاہتی تھی میں ڈاکٹر بنوں، لیکن میں ڈاکٹر نہیں بنا کیونکہ مجھے بایولوجی کے اتنے بڑے بڑے لفظ یاد نہیں رہتے تھے۔ تو میں انجینئر بنا۔
اچھا،
اس کے بعد جب وہ میں انجینئر بن
کہاں سے پڑھا پڑھا کہاں سے آپ نے؟
میں نے آنند جی سائنس کالج سے کراچی میں پڑھا تھا، اور میں نے یہاں یونیورسٹی آف وائیومنگ سے پیٹرولیم انجینئرنگ کمپلیٹ کری تھی۔ تو شروع میں تو ذرا مشکل دن تھے، کیونکہ جب میں آیا تھا تو انہوں نے، میری نانی نے اور میری والدہ نے ایک طرف کا ٹکٹ دیا تھا اور ایک سیمسٹر کی ٹیوشن، اور انہوں نے یہ کہا تھا آپ کو پتا نہیں انگریزی میں وہ ورڈ ہے سینگ ہے سنک اور سوئم بٹ وی لو یو۔ تو انہوں نے یہی کہا بیٹے یہ ہم یہی کر سکتے ہیں، تم اس کو تعلیم میں استعمال کرنا اور کامیاب ہو جانا، اس کے علاوہ ہمارے پاس ایک طرف کا ٹکٹ ہے اور ایک سمسٹر کی ٹیوشن۔ ابھی تک یاد
तो क्या कौन सा सन था जब आप यहाँ पर आए अमेरिका में, और कहाँ आए, उतरे कहाँ?
मैं 18 साल की उम्र में वायोमिंग में आया था, यूनिवर्सिटी वायोमिंग जो कोलोराडो से नॉर्थ पे है,
अच्छा
वहां पर मैं अपना स्टार्ट किया
अच्छा।
कॉलेज। तो कॉलेज में मैं शुरू में आज पहले ही सेमेस्टर में पहले वीक में मैं कैफेटेरिया में काम करता था, जो 5 दिन काम करता था। तो वहां पे एक बड़ी अच्छी बात ही होती थी, खाना मिल जाता था 3 वक्त का।
अच्छा
लेकिन वीकेंड पे बड़ी मुश्किल होती थी क्योंकि पैसे नहीं होते थे। तो मैं, हमारा कुक था वो मुझे बड़ी अच्छी तरह जानता लगा था, तो मैं उसको वीकेंड के पास जाता था। उसका नाम रॉडनी था।
अच्छा
रॉडनी से कहता था कि मैं तुम्हारी मदद करने आया, बताओ मैं क्या काम कर सकता हूँ। उसको पता था कि मैं ये भूखा आदमी है, इसको खाना चाहिए। बेचारा बहुत अच्छा आदमी था, मुझसे कहता था मैंने देखो स्पेगेटी पकाई है, देखो कैसी है, टेस्ट करो।
अच्छा।
और कुछ छोड़ा था बाद मैं काम भी कर देता था।
अच्छा।
इस तरह से गुजारा होता था सेमेस्टर के दरमियान शुरू में।
अच्छा।
और फिर समर में मैं हार्ड लेबर काम करता था, जैसे जो होते मजदूर गड्ढे खोदना ये करना, उसमें बड़ी अच्छी पैसे मिलते थे लेकिन बहुत सख्त काम होता। इस तरह से मैंने अपना खर्चा पूरा किया, ट्यूशन मतलब अपनी ट्यूशन दी।
तो रहते कहाँ थे आप आए तो? यहाँ तो कोई भी नहीं था वायोमिंग में आपका जानने वाला, तो कहाँ बसेरा कहाँ किया?
गांव में एक दो हमारे आदमजी से लोग आए हुए थे, वो जानने वाले थे।
अच्छा।
और उसके अलावा रहता मैं एक छोटे से डॉर्म में, एक छोटे से रूम में एक और लड़के के साथ रूम शेयर करता था पहले सेमेस्टर में।
अच्छा।
वहां रहता था।
तो फिर कितना ग्रेड क्या आया फिर, जब इतनी मेहनत की और साथ साथ पढ़ा भी, तो ग्रेड पर असर तो नहीं पड़ा तालीमी?
लेकिन अल्लाह का शुक्र है कि जब मैंने वो पाकिस्तान में जो मेरी तालीम हैप्पी होम आदम जी में हुई थी, तो मैं आपको एक एग्जांपल दूं। मैथ के 3 सेमेस्टर होते हैं शुरू में, कैलकुलस 1, कैलकुलस 2 और मल्टीपल वेरिएबल। तो वो 3 सेमेस्टर वो जो मैं कैलकुलस 1, कैलकुलस 2 और कैलकुलस 3 यानी मल्टीपल वेरिएबल, वो मैंने पाकिस्तान में इंटरमीडिएट में पढ़ी हुई थी।
अच्छा।
उससे बड़ी मदद से पढ़ी।
अच्छा।
इसी तरह से फिजिक्स और केमिस्ट्री में भी काफी मदद थी क्योंकि वो आजमगढ़ नंबर 1 स्कूल था, कॉलेज था वहां पे पाकिस्तान में।
सही।
और ये तो उससे काफी मदद पड़ी। मेरे ग्रेड इतने अच्छे नहीं थे क्योंकि मैं 30 घंटे एक हफ्ते में काम करता था, तो बस गुजारे वाले ग्रेड थे।
अच्छा, लेकिन जब आपने तालीम मुकम्मल कर ली तो फिर आपको जॉब मिली, लेकिन आपने कब जॉब की या फिर कारोबार की तरफ ही शुरू से ही आ गए?
ऐसा हुआ कि मैंने जॉब स्टार्ट करी, मैं पहले मिडल टेक्सास में करता था, उसके बाद मैं एक ऑयल कंपनी के साथ मूव हो गया था एमरलो में। एमरलो के बाद मैं उन्होंने मुझे ह्यूस्टन ट्रांसफर किया, तो ह्यूस्टन मुझे पसंद नहीं था, तो मैं ह्यूस्टन से निकल के वापस एक छोटा सा टाउन है टेक्सास के एमरलो के करीब, एमरलो से 60 मील्स पर नॉर्थ वेस्ट है पैम्पा टेक्सास। पैम्पा एसपी पैम्पा।
अच्छा।
तो वहां पे मैंने ऑल करने के लिए काम किया, फिर मैंने अपनी बिजनेस स्टार्ट करी। लेकिन वो जमाना में काफी टफ था क्योंकि स्कूल के कर्जे थे वो भी उतारने थे, और बहुत सारे लोगों से पैसे भी लिए हुए थे वो भी वापस करने थे। तो अल्लाह का शुक्र है सब चीजें उतर गई।
तो फिर कैसे ये हुआ कि आप इतने बड़े कारोबारी शख्सियत बन गए कि अब जनाब साबिक सदर बुश हो या ट्रंप हो या बड़े बड़े अमरीकी शख्सियत हो, ओहदेदार हो, वो सब आपके गुनगाने लगे कि भाई वाह क्या शख्सियत है जावेद अनवर की?
तो मुझे काफी अच्छे पैसे मिले, लेकिन 1979 में शाह रेवोल्यूशन के बाद ऑयल की प्राइस कुछ डॉलर से एकदम ऊपर चली गई, $42 तो ये समझिए कि पता नहीं कितने, कोई 10 गुना ज्यादा बढ़ गई या 15 गुना ज्यादा बढ़ गई।
ऑयल फील्ड में बूम आ गई, तो ऑयल जो सारी कंपनीज थी वो ट्रेन लोगों को अपने पास लाई, बड़ी ऑयल कंपनी से, एक्सॉन से, शेवरॉन से, टेक्सको से, और उन्होंने उनको उन लोगों को हायर किया, उनको बड़ी अच्छी तनख्वाहें दी, ये करा। तो क्योंकि वो बहुत पैसे बना रहे थे, उनको टैलेंटेड लोग चाहिए थे कि जो जो इनके नए वेल्स को या नए वेल्स को बहुत प्रॉफिटेबल, बहुत अच्छी प्रोडक्शन पे लाए, तो उन्होंने सबको हायर किया। लेकिन जब रेगन प्रेसिडेंट हुआ तो जिमी कार्टर का दौर 1981 में खत्म हो गया, जनवरी 81 में। रेगन 81 में न्यू प्रेसिडेंट आया। उस जमाने में, जिमी कार्टर के जमाने में, आप ऑयल जो था ना 42 से ऊपर का नहीं बेच सकते थे, 42 लिमिट थी, तो हर कोई 42 का बेचता था। रेगन ने आके उससे कहा, रेगन फ्री मार्केट का यानी जो भी प्राइस मिले वो लेनी चाहिए, उसमें बिलीव करता था। उसने उसको डीरेगुलेट कर दिया कि अगर आपको 44 मिले तो आप 44 पे बेचें। फिर ये हुआ, हमारी जो कंपनी थी वो ऑयल में कम थी और नेचुरल गैस में ज्यादा थी, तो रेगन ने नेचुरल गैस को भी डीरेगुलेट कर दिया। तो जो वेल हम टाइट फॉर्मेशन से गैस निकालते थे उसका हमें उसका $11 पर 1000 क्यूबिक फीट मिलते थे, और उस जमाने में जो बाकी सारी गैस थी जो टाइट फॉर्मेशन में नहीं थी उसकी प्राइस थी कोई 55 सेंट पर क्यूब, 1000 क्यूबिक फीट।
अच्छा।
तो रेगन ने उसको भी डीरेगुलेट कर दिया, तो सारी जो इतनी $11 पर 1000 क्यूबिक फीट की गैस थी वो सब नीचे आ गई।
अच्छा।
फिर मैंने देखा आखिरी कुछ साल के 83 के कुछ साल आखिरी महीने में वो हमारे भी एक्सपीरियंस एजेड लोगों को ले ऑफ करने लगे, तो मैंने डिसाइड किया एंड ऑफ 83 में कि मैं कभी भी ऑयल कंपनी के लिए नहीं काम करूंगा। इससे पहले मैं मिडलैंड टेक्सास में रहता था, जो डेलत से 350 मील वेस्ट पे है, वहां पे बहुत सारे इंडिपेंडेंट ऑयल मैन होते हैं जो ऑयल कंपनी के लिए काम करके 30 साल 40 साल पर अपनी करते हैं, तो मैं काफी लोगों को जानता था। तो मैंने क्या किया, यहाँ आके मिडलैंड में अपनी कंपनी स्टार्ट करी और काफी लोगों से कहा कि भाई मैं अपने ऑयल वेल ड्रिल करूंगा, और मेरी कंडीशन ये थी कि आप पैसा दें सारा और जब वेल ड्रिल हो जाए उसकी प्रोडक्शन जो उसके आएगा ना उसमें मुझे 10% मिलेगा।
अच्छा।
तो ये हुआ कि मुझे अपना इनिशियली में, क्योंकि ऑयल वेल कोई 300,000 से लेके मिलियंस में चले जाते हैं, तो मुझे कोई अपना कैपिटल नहीं लगाना पड़ा। जब मैं जो था मेहनत करता था उसके लिए, तो उसमें मुझे 10% जब ऑयल निकलता था 10% का रेवेन्यू मुझे मिलता था, और उन लोगों का 100% से उनका शेयर जो होता 90% हो जाता था। इस तरह से मैंने स्टार्ट किया था। तो पहला ऑयल वेल मैंने यहाँ करमिट, एक जगह है यहाँ से दूर नहीं, मिडलैंड से कोई होगी 80 माइल्स के करीब होगी, वहां पे ड्रिल किया था। लोगों ने कहा, जिन्होंने इन्वेस्ट किया था, कितने कितने का आएगा, मैंने कहा 30 बैरल पर डे पंपिंग करेगा।
अच्छा।
पर अल्लाह मियां ने मेरी, मैं पता नहीं कि मेरे ऊपर अल्लाह मियां हमेशा मेरी मदद करता है, या तो मेरी माँ की दुआएं थी या क्या थी, जो कुछ भी है वो वेल, जब हमने उसको खोला उसको कंप्लीट करने के बाद वो 200 बैरल पर डे फ्लोरिंग पे आया, मतलब उसको आपको पंप भी नहीं चलाना पड़ता, खुद ब खुद तेल ऊपर आता था। तो 3 महीने में पे आउट हो गया।
अच्छा।
जो भी इन्वेस्टमेंट है, तो उसके बाद मैं, मुझे बस वो जो बुड्ढे थे उन इन्वेस्टर में कॉन्फिडेंस आ गया कि भाई ये बहुत अच्छा बच्चा है, मेहनत से काम करता। तो इसी तरह से मैंने आहिस्ता, तो मैं उनके साथ ड्रिल करता था, हर प्रोजेक्ट में मुझे 10% मिलता था, वो 10% 10% जो है वो जमा होता गया। तो उससे मेरी इनकम बढ़ती गई। अब आपको ये पता, मोस्ट जो बहुत सारे जो इन्वेस्टर थे वो 55 से एटलीस्ट ऊपर थे, 55 से लेकर 65 साल तक कहते हैं या इससे भी ज्यादा होंगे। तो आहिस्ता थोड़े अरसे में यानी वो मेरे साथ ड्रिल करते रहे, और हमेशा मैंने ये ख्याल रखा कि अगर जैसे मैंने आपको 10% हिस्सा दिया उसमें, तो मैं उनको हर चीज में 10% ऑफर करता था।
अच्छा, ठीक।
प्रोजेक्ट्स तो खैर जगह लोग थे वो ऐसा ऐसा अल्लाह मियाँ को प्यारे हो गए, तो जो 10% या 25% या 5%, तो मैं उनका शेयर रख लेता था, अपने आप से इन्वेस्ट करता था, क्योंकि मेरे पास थोड़ी सी, इस तरह से मेरी बिजनेस बढ़ी।
तो अब इस वक्त
1987 में ऑयल जो था ना वो $11 हो गया।
अच्छा,
तो काफी काफी लो हो गया, 24 से 11।
अच्छा,
फिर तो बहुत सारी जो थी ना ऑयल कंपनी जो थी बड़ी बड़ी, वो अपने प्रोजेक्ट्स जो थी ना अबैंडन कर रही थी। तो कुछ ऐसे प्रोजेक्ट थे जहाँ पे मुझे लगता था कि मैं इम्प्रूव कर लूंगा प्रोडक्शन, मैं जाके सस्ते दामों में वो कुछ खरीदने की कोशिश करता, कुछ में मैं सक्सेसफुल रहता कुछ में नहीं, तो इस तरह थे। और फिर मैं उनको इम्प्रूव करने की, यानी तेल इम्प्रूव करने की कोशिश करता था। तो ये मैं थ्रू आउट करता रहा 1998 में।
अच्छा,
1998 में मुझे कुछ चांस मिला, एक बंदा अपनी ऑयल कंपनी बेच रहा,
ठीक,
तो उसने कहा तुम बताओ तुम मुझे कितने पैसे दोगे। मैंने उसको एक अमाउंट दिया, कहता नहीं यार ये बहुत सस्ता है, मुझे 3 गुना चाहिए। मैंने कहा भाई मैं कर्जा तो लूंगा नहीं बैंक से जाके, ये मेरे पास मेरी हैसियत है। उसने कहा नहीं, कोई 6-8 महीने के और 9 महीने के बाद एक दिन उसी आदमी की कॉल आई, कहने लगे आप जो ऑयल जो था ना वो कोई 10-11 से 9-8 का हो गया। उसने कहा देखो जो तुमने मुझे अमाउंट दिया था, तुम ये पैसे आज मंडे है, अगर थर्सडे तक ले आओ तो मैं ठीक है मैं तुमसे डील कर लूंगा। मैंने उससे कहा, मैंने कहा टॉम तुमने खाली इतने देने हैं? वो कहता हाँ अगर तुम थर्सडे तक नहीं लाए तो फ्राइडे को वो बैंक जो है मुझे फोरक्लोज कर लेंगे, वो प्रॉपर्टीज टेक ओवर कर लेंगे और वो जाके कोर्ट हाउस में स्टेप में ऑप्शन करते हैं। तो मैंने खैर बड़ी मुश्किल से जमा किए पैसे यहाँ से वहां से, थर्सडे को मैंने उससे डील खत्म करी।
तो
अब अल्लाह मियां ने यहाँ पे भी बड़ी मदद दी। तो मेरा एक उसमें प्रोजेक्ट था जो यहाँ से काफी दूर था, मेरा उसूल ये मैंने बनाया था कि अगर मैं कोई 100 मील से कभी ऊपर नहीं जाऊंगा या उससे भी कम, ताकि मैं अगर यहाँ जहाँ रहता हूँ वहां से मैं जाऊं और रात तक वापस आ जाऊं। अगर मैं बहुत दूर जाऊंगा तो मुझे ठहरना पड़ेगा कहीं पे। तो मैंने इसका तो एक प्रॉपर्टी थी यहाँ से बहुत दूर, थोड़ी दूर थी, कोई 4 घंटे की ड्राइव थी। तो मैंने वहां पे मैं किसी को जानता था, वो और भी वेल उसके करीब ड्रिल कर रहे थे, तो मैंने उनको उनका जो आदमी जो उनकी प्रॉपर्टीज को रन करता था उसको अप्रोच किया। डेलस के ऊपर कोई एक जगह है, वहां पे गया, मैंने कहा देखो मैं ये बेचना चाहता हूँ। तो उसने पूछा कितने का, तो मैंने क्या किया जो मैंने पे किया था सारी प्रॉपर्टीज का उस पे मैंने 10% और लगा दिया।
अच्छा।
फर्स्ट की जब मैंने मिलियन पे किया था तो मैंने उससे कहा मुझे मिलियन 1,100,000 चाहिए।
ठीक।
खैर तो उसने कहा भाई मैं बताऊंगा, खैर एक हफ्ते के बाद उसकी कॉल आई, भाई हम तुमको 1,100,000 तो नहीं देंगे लेकिन हमें 1,050,000 दे देंगे। तो उसने यानी 5% कम कर दिए। तो उसमें फिर भी मेरा क्या था, मेरे सारे जो प्रॉपर्टीज में लाया था और जो खरीदी थी उसका सारा का पे आउट हो गया। जो मेरा पैसा था दोबारा मैंने आ गया वापस, और फिर मैंने उन प्रॉपर्टीज पे काम करना शुरू किया। तो एक पे मुझे अल्लाह मियां ने बड़ी मदद दी। फिर उसके बाद कुछ वेल्स थे जो काफी पुराने थे, वो उनमें जो थे ना वो जब ड्रिल किए थे किसी ने, वो 800 बैरल पर डे एक दिन में 800 बैरल ऑफ ऑयल पर डे बनाते थे। अब वो 4 बैरल बनाते थे इतने साल के बाद पर डे, तो 800 से 4। तो मैंने उस ऑयल को किसी केमिस्ट से स्टडी करवाया मैंने, और वो भी मेरा दोस्त था, उसने कहा इसमें बहुत सारा पैराफिन है। पैराफिन का मतलब ये होता है कि जो जहां से वो जिस फॉर्मेशन में थोड़े थोड़े हल्के हल्के जैसे स्पंज होते हैं ना, उस तरह के सुराख होते, उसमें से तेल आता है। उसने कहा ये जो है ना सारे बहुत सारे सुराख बंद हो गए, क्योंकि पैरोफिन जो होता है एक तरह के टार होता है, जब टार डालते हैं तो उससे वो बहुत सारे जो छेद होते हैं वो जरा प्लग्ड अप हो जाते हैं। खैर हमने वो सब जो भी उसमें हिस्सेदार थे उनको सबको खरीदा, उसको जाके क्लीन किया, तो जो वेल 4 बना रहा था वो 45 बनाने लगा। दूसरा भी 3 बना रहा था वो भी कोई 50 के करीब बनाने लगा। इस तरह से तो अल्लाह मियां ने वहां पे भी ये ऑयल बिजनेस जो होती है ना इन एग्जैक्ट साइंस होती है, आप कह नहीं सकते कि नीचे क्या है, आप बस काम करें और अल्लाह मियां से दुआ करें कि अल्लाह मियां मुझे इसमें कामयाबी दे। तो इस तरह से फिर हम बढ़ते गए, हमारी सक्सेस होती है।
तो इस वक्त कितना आपकी आपके कितने कुओं से कितने बैरल तेल निकलवा रहे हैं आप, और क्या आपका इस वक्त है मकाम इस शोबे में?
देखिए चक्कर ये है, फिर अभी जो है ना अब आप कहेंगे मैं शेखी नहीं मारना चाह रहा हूँ, ये हुआ एक नई टेक्नोलॉजी निकली हॉरिजॉन्टल ड्रिलिंग। तो जो ये इलाका जो है ना, ये इलाका इसमें आप समझती है ऑयल जो होता है एक तरह से फॉर्मेशन होती है जो स्पंज की होती है, इसमें स्पंज के छेदों में ऑयल भरा होता है और वो छेद जो होने चाहिए एक दूसरे से कनेक्ट होने चाहिए, समझे ना, ताकि आपने एक वेल ड्रिल किया जिसका कोई 8 इंच डायमीटर है और उसके चारों तरफ फॉर्मेशन है, उसमें से तेल आके आपके कुएं में आएगा और आप उसको पंप से निकालेंगे बाहर।
ठीक,
लेकिन ये फॉर्मेशन बहुत टाइट है। सऊदी अरेबिया की जो फॉर्मेशन है ना वो इस तरह की है कि अगर आप ड्रिल करें और सही जगह ड्रिल करें, अगर आपको 100,000 बैरल बनाने हैं आप खाली उसका चौक खोल दें वो खुद ब खुद बनाएगा, क्योंकि सऊदी अरेबिया में वाटर ड्राइव रिजर्वायर है, उसके नीचे पानी है, पानी जो है तेल को ऊपर रखता है और उसको प्रेशर करता है, लेकिन वेस्ट टेक्सास में ऐसी कोई फॉर्मेशन नहीं है जिसमें जो पुश करे। तो ये जो है सोल्यूशन गैस, इसमें जो होती है वो जैसे कोक में कोको कोला की बॉटल में गैस होती है, तो उसमें गैस होती है, तो जब आप कोक खोले और उसको हिला दे तो एकदम छत पे जाके लगेगी। आपने कभी एक्सपेरिमेंट करके
जी बचपन से बिल्कुल
वो चीज है, तो वो अगर वो गैस निकल जाए उस तेल में से तो वो तेल जो है डेड हो जाता है।
अच्छा।
तो इस तरह की बहुत सारी फॉर्मेशन है यहाँ पे, लेकिन उन्होंने नई टेक्नोलॉजी निकाली आज से 10 साल पहले कि वो ड्रिल करें 10,000 फीट तक जहाँ पे ये फॉर्मेशन है, फिर उसके बाद 2 मील या 2.5 मील जैसे हाईवे जाती है ना उस तरह से ड्रिल करें, समझिए आप।
अच्छा।
आप जरा सोचे कि आप सीधे नीचे जमीन में जा रहे हैं, फिर आपने क्या किया स्टेयरिंग व्हील मोड़ा और आप सीधे जैसे जैसे ऊपर हाईवे बनी है ना उसके नीचे 10,000 फीट इसी तरह से बिल्कुल आप सीधे जा रहे हैं।
अच्छा।
हाँ, तो अब आपके पास 10,000 फीट जो है ना वो उसी स्पंज में आप जा रहे हैं जिसमें तेल भरा हुआ है।
अच्छा।
तो हर 50 फीट या 60 फीट या 30 फीट पे आप उसको फ्रैक करें। फ्रैक का मतलब ये होता है जो क्योंकि ये छेद कनेक्टेड नहीं होते, तो जैसे आप देखते हैं कभी आपकी सीलिंग में छेद हो जाते हैं ना या दीवार में, इसी तरह से हमारी फॉर्मेशन में हम उसको क्रैक करते हैं या छेद पैदा करते हैं। तो जब वो छेद पैदा होते हैं तो जो सारा तेल होता है ना दूसरी जगह वो सब उन छेदों की तरफ आके आता है वेल बोर पे। तो जो ऑर्डिनरी जो वर्टिकल वेल होते हैं वो 50 से लेकर 150 तक आते हैं, हॉरिजॉन्टल वेल जो होते हैं ना उनकी प्रोडक्शन 500 से लेकर 3,000 तक आती है।
अच्छा अच्छा।
तो 3,000 बैरल वर्सेस 50 बैरल या 100 बैरल तो बहुत ज्यादा रेवेन्यू हो गया ना अब आपके पास।
बिल्कुल। तो
इसी तरह लेकिन हॉरिजॉन्टल वर्टिकल वेल उसी डेप्थ में उसी फॉर्मेशन में ड्रिल करें तो 2 मिलियन का पड़ता है, ये वेल जो होते हैं 10 से लेकर 15 मिलियन के पड़ते हैं। तो उसमें जो होता है ना उसमें चक्कर ये होता है कि जब 10 से लेकर 15 मिलियन होते हैं लेकिन वो तेल इतनी तेजी से आता है और इतना ज्यादा आता है कि आप अल्लाह का शुक्र है हमने एक कोई ओवर 100 मिलियन एक कंपनी के साथ इन्वेस्ट किए जिसमें हमारा हिस्सा 35% था, उनका 65% था। हमने 2 साल में उनके साथ $125 मिलियन स्पेंड किए। और ये आपको मैं बताता हूँ, हमारा एक एक पैसा वसूल हो गया और उसके ऊपर भी बन गया। जर्नी जो होते हैं ना, तेल के कुएं 3-4 साल में पे होते हैं। फर्ज कीजिए आपने 2 मिलियन लगाए तो 2 मिलियन को रिवर करने के लिए अमूमन 3-4 साल लगते हैं। लेकिन हमारे जहां पे ये किया तो हमारा हर वेल 4 महीने से लेकर 8 महीने में पे आउट हो गया। तो अगर फर्ज किया हमने पार्टनर के साथ टोटल 10 मिलियन लगाए थे तो 10 मिलियन बहुत बड़ी रकम होती, लेकिन 4 से लेके 8 महीने में हमारे पूरे पैसे वापस आ गए।
तो ये वो सारे आप अल्लाह ने भी आपकी मदद की, टेक्नोलॉजी भी आपने इस्तेमाल की नहीं।
तो मेरी माँ की दुआएं थी,
माँ की दुआएं।
जैसे मैं शुरू से थोड़ा थोड़ा जो भी मेरी हैसियत होती थी तो मैं अपने लोगों के लिए हर किस्म के लिए, मतलब ये नहीं कह रहा खाली पाकिस्तानी जो मेरे यहाँ पे रहने वाले हैं वेस्ट टेक्सास में, जो भी मदद कर सकता करता था
वो बिल्कुल करते। अच्छा, आपने आप ये बड़ी बात है कि आप इस कंट्री में जिसको आपने अडॉप्ट किया इसकी भी तो मदद कर ही रहे हैं, यहाँ पाकिस्तानी कम्युनिटी के खास तौर पर कर रहे हैं, लेकिन आप अपने आबाई वतन को भी नहीं भूले और पाकिस्तान के लिए भी आपने हर मरहले पर आपने डोनेट किया और उनकी मदद की है। खासतौर पर अभी भी आपने ये जो ये COVID-19 के लिए भी आपने पाकिस्तान को इमरान खान को, वजीर अजम इमरान खान को $2 लाख का अतिया आपने दिया है या ऐलान किया है। तो आप ये बताइए कि इतना बड़ा जब आप कोई फंड देते हैं यहाँ के लिए भी और वहाँ के लिए भी, तो क्या डिफरेंट फील करते हैं इस मुल्क में जब आप कोई समाजी भलाई का काम करते हैं और जब अपने आबाई वतन में करते हैं, तो क्या फीलिंग एक जैसी होती है या डिफरेंट होती है?
मैं आपसे झूठ नहीं बोलूंगा। देखिए मैं बहुत इस चीज में बिलीव करता हूँ, अल्लाह मियां को हम दुनिया में बंदों को भेजा, और मैं इससे अक्सर लोगों से डिस्कस करता हूँ, अगर अल्लाह मियां खाली हमसे इबादत चाहते ना तो अल्लाह मियां के पास इतने फरिश्ते थे कि उनको दिन भर अल्लाह मियां की इबादत करते हैं, समझिए। तो लेकिन अल्लाह मियां ने मेरा ख्याल है हम लोगों को इसलिए भी और भेजा है कि तुम दुनिया के बंदों के लिए क्या कर सकते हो। तो मैं ये सोचता हूँ कि सब दुनिया अल्लाह मियां के बंदे हैं, चाहे अमेरिका में है, चाहे पाकिस्तानी अमेरिकन है, या वहाँ हमारे मुल्क में है, कहीं भी है, क्या हम मैं क्या उनकी मदद कर सकता हूँ, मेरा ये उसूल है।
तो
अगर वो मुसीबत
जो भी, यानी आपके अंदर अपनी शख्सियत के अंदर ही ये जज्बा है कि दूसरों की मदद करो, और इसमें आप समझते हैं कि आपकी वालदा की ट्रेनिंग का भी दखल है, आपके वो हालात जिनसे आप गुजरे उस दौरान आपके लोगों ने मदद की, तो वो जो आपने ये शख्सियत में ये शामिल हो गया। ये
मुझे इस तरह से मदद नहीं करी, मुझे पैसे नहीं दिए, लेकिन मुझे अपॉर्चुनिटीज मिली। जैसे यहाँ पे जब मैं ह्यूस्टन से यहाँ पे आया था, मिडलैंड शहर का नाम है मिडलैंड टेक्सास, लोग कह रहे थे यार तुम कहाँ जा रहे हैं कावबॉयज में, वो तो बंदूक लेके चलते हैं कोए हैं सारे,
बिल्कुल
है ना। तो मैं वहाँ कामयाब, इन्हीं लोगों में मैंने अपने पैसे बनाए मिलियन ऑफ डॉलर, इन्हीं लोगों से मैं रहा इन्हीं के साथ, समझे ना। तो ये जो होते हैं गलत बात है कहने की कावबॉयज या अमेरिकन, कावबॉयज ऐसे होते हैं सर हमारे यहाँ के पठान लोग, दोस्ती हो जाए तो आपके सबसे अच्छे दोस्त, और दुश्मनी हो जाए तो पठान की।
मैं इसका आप ये भी कहेंगे कि अमेरिका जिसको लैंड ऑफ अपॉर्चुनिटीज कहते हैं, इसकी सिस्टम्स हैं जो अगर कोई मेहनती है और अल्लाह की मदद भी उसके साथ शामिल हो तो फिर उसको कोई रोक नहीं सकता आगे बढ़ने से।
हाँ देखिए मैंने भी मेहनत करी, मुझे भी कभी यानी ड्रॉबैक्स हुए हैं सक्सेस। मैं हमेशा यंग लोगों से ये कहता हूँ मेहनत करो और ईमानदारी से मेहनत करो, फिर उसका रिजल्ट जो है ना अल्लाह पे छोड़ दो। अब तुम कोशिश करो कि भाई वो सब अगर तुम्हें खुदा पे यकीन है और इंसानियत की मदद करना है तुम्हारा दिल, तो अल्लाह मियाँ जरूर देगा। मुझे भी कभी कभार, लेकिन अल्लाह मियाँ ने, आप यकीन मानिए कि मैंने अभी एक दफे अभी कोई 8 महीने की बात है या इससे ज्यादा, मैंने कुछ किसी से प्रॉमिस करा हुआ था कि मैं इतने पैसे उनकी ऑर्गेनाइजेशन में मदद के लिए दूंगा। तो मैं अपनी लड़की जो मेरी मदद करती बेचारी, उससे मैंने कहा भाई ये चेक है ये तो हाफ अ मिलियन से भी ऊपर के चले गए तो मेरे चेकिंग अकाउंट यहाँ पे डिफरेंट परसेंट है उसमें कितने पैसे बचे हैं। उसने कहा देखो मेरा ख्याल है दो तीन लाख बचे हैं, हाफ अ मिलियन का तुम तो पीछे दूसरी लड़की खड़ी मुस्कुरा रही थी। भाई मैंने कहा तू मुस्कुरा क्यों रही, क्या है? तो उसके हाथ में एक एनवेलप था। तो उसने मुझे, मैंने कहा इधर आ क्या है इसमें एनवेलप में। उसने दिखाया मुझे अल्लाह मियां $2 मिलियन का कहीं से चेक दिया भेजा, मेरी रॉयल्टीज थी जहाँ पे होती ना रॉयल्टीज उसमें
जी।
मुझे पता भी नहीं था चूंकि जब आपकी रॉयल्टीज होती है आप उसको खुद नहीं ड्रिल करते हैं तो दूसरी ऑयल कंपनी आपको चेक भेजती, तो इस तरह से होता है
बिल्कुल।
और कई दफे मेरे साथ हुआ है
ठीक।
तो मैं तो
आप इसको बिलीव करते
हैं बिल्कुल कि भाई आप अगर देंगे अल्लाह में आपको इससे दुगना और तिगना पता नहीं कितने गुना ज्यादा देगा।
बेहद शुक्रिया जावेद अनवर साहब, थैंक यू, सो नाइस ऑफ यू, खुदा हाफिज। ये थे ह्यूस्टन में पेट्रोलियम के शोबे के एक मुमताज पाकिस्तानी अमरीकी बिजनेसमैन और ह्यूस्टन कराची सिस्टर्स सिटी एसोसिएशन के पैट्रन जनाब जावेद अनवर, जिन्होंने ह्यूस्टन में पाकिस्तानी कौंसल खाने की जेर क्यादत होने वाली COVID-19 की अलायंस फॉर डिजास्टर रिलीफ सरगर्मियों के लिए $2.5 लाख का अतिया दिया, जबकि पाकिस्तान में COVID-19 से मुतालिक वजीर आजम इमरान खान के फंड में $2 लाख के अतिये का ऐलान किया। आज हमने आपको उनकी कामयाबी की कहानी सुनवाई जिसमें आपको जिद्दोजहद, किस्मत, दूसरों की मदद और उम्मीद का पैगाम दिखाई दिया होगा जिसकी इस वक्त हम सबको जरूरत है। आज के प्रोग्राम का अख्तिताम हम उम्मीद के उस पैगाम से करेंगे जो न्यूयॉर्क की एक मुमताज शायरा और हल्का अरबाब ज़ौक़ की जनरल सेक्रेटरी फराह कामरान ने COVID-19 के इस माहौल में हमें, आपको और पूरी दुनिया के लिए दिया है।
इस नज़्म का नाम है रात ढल जाएगी। शबे तारीख में टिमटिमाते हुए कुछ सितारों ने कल गुफ्तगू मुझसे की। शबे तारीख में टिमटिमाते हुए कुछ सितारों ने कल गुफ्तगू मुझसे की। हाँ अंधेरा तो है, इस अंधेरे में लिपटा हुआ खौफ है, मौत का खेल है चार जाने मगर। हाँ अंधेरा तो है, इस अंधेरे में लिपटा हुआ खौफ है, मौत का खेल है चार जाने मगर। तुम जरा देर को इस तरफ देख लो, हम है रोशन यहाँ, हम है रोशन यहाँ। भूल जाओ अंधेरा है कितना है क्यों, आज की शब सिर्फ आज की रात तुम हम सितारों के साथी बनो। आज की शब सिर्फ आज की रात तुम हम सितारों के साथी बनो। सुबह होने तलक रोशनी देंगे हम, रोशनी कम तो है लेकिन है तो सही। मैंने जब ये सुना हौसला कुछ पढ़ा और उदासी की चादर पे दिखने लगे जगमगाती उम्मीदों के तारे मुझे। मैंने जब ये सुना हौसला कुछ पढ़ा और उदासी की चादर पे दिखने लगे जगमगाती उम्मीदों के तारे मुझे। मलगजी रोशनी आंख मलते हुए उठ खड़ी हो गई, मुस्कुराते हुए जिंदगी ने कहा मैं अभी हूँ यहाँ या तुम्हारे करी। रात ढल जाएगी, दिल ने बढ़कर तसल्ली दिलासे दिए, रोशनी है अभी थोड़ी कम है तो क्या। शबे तारीख के उस किनारे पे देखो खड़ी है सहर, रोशनी है अभी थोड़ी कम है तो क्या। शबे तारीख के उस किनारे पे देखो खड़ी है सहर, मेरे रूठे हुए हिम्मत और हौसले लौट कर आ गए और गले लग गए।
वाह वाह, ये थी न्यूयॉर्क की एक मुमताज शायरा और हल्का अरबाब ज़ौक़ की जनरल सेक्रेटरी फराह कामरान, जिन्होंने COVID-19 के इस माहौल में उम्मीद का एक पैगाम दिया हमें, आपको और पूरी दुनिया को। इसके साथ ही आज का प्रोग्राम समेटने की इजाजत दीजिए। मैं हूं आपकी मेजबान यास्मीन जमील।
इस प्रोग्राम में जो नुक्ताए नजर पेश किए गए वो खालिसतन हमारे मेहमान शुराका के थे और वो वॉइस ऑफ अमेरिका के मौकिफ یا امریکی حکومت کی پالیسی کی نمائندگی نہیں کرتا۔